यो रेडियो नेपाल हो। राति 9 बजेको समाचारमा स्वागत छ। म अशोक मिश्र। शुरूमा प्रमुख समाचार। आत्मदाह गरेका गणेश नेपालीको मृत्यु प्रकरणको छानबिन गर्न 5 सदस्यीय समिति गठन। सरकार र आफ्नो नियतमाथि शंका नगर्न गृहमन्त्री सुदन गुरूङको सांसदहरूलाई आग्रह। ऊर्जा क्षेत्र नेपालको आर्थिक रूपान्तरण र हरित विकासको महत्वपूर्ण आधार भएको प्रधानमन्त्री बालेन्द्र शाहको भनाई। अनुमति बिना विदेशी शैक्षिक कार्यक्रम सञ्चालन गर्नेलाई कार्यवाही गर्ने शिक्षा तथा खेलकुद मन्त्रालयको चेतावनी। स्पेनमा आग लागीमा परि कम्तीमा 12 जनाको मृत्यु र फिफा विश्वकपको क्वार्टर फाइनलमा आज राति स्पेन र बेल्जियम प्रतिस्पर्धा गर्दै। प्रतिनिधि सभाको आजको बैठकमा विभिन्न 3 निकायका वार्षिक प्रतिवेदन पेश भएको छ। बैठकमा प्रधानमन्त्री बालेन्द्र शाहका तर्फबाट कानून न्याय तथा संसदीय मामिला मन्त्री सोभिता गौतमले निर्वाचन आयोगको 19 वार्षिक प्रतिवेदन 2081-82, राष्ट्रिय सुरक्षा परिषदको 8 वार्षिक प्रतिवेदन 2081-82 र राष्ट्रिय महिला आयोगको 18 वार्षिक प्रतिवेदन 2081-82 सदन समक्ष पेश गर्नुभयो। यस्तै आजको बैठकमा प्रधानमन्त्री बालेन्द्र शाहका तर्फबाट कानून न्याय तथा संसदीय मामिला मन्त्री सोभिता गौतमले प्रस्तुत गर्नुभएको राष्ट्रिय सेवा दल विधेयक 2083 विचार गरियोस् भन्ने प्रस्ताव स्वीकृत भएको छ। यसअघि प्रतिनिधि सभाको आजको बैठकमा समय लिएर बोल्दै गृहमन्त्री सुदन गुरूङले आत्मदाहपछि मृत्यु भएका मुगुका गणेश नेपालीको उपचार र जीवन रक्षाका लागि सरकारको तर्फबाट सक्दो प्रयास गरेको भए पनि सफल नभएको बताउनुभयो। गृहमन्त्री गुरूङले उपचारका लागि भारत पठाउन धेरै मेहनत गरेको तर चिकित्सकहरूले यात्राको क्रममा स्वास्थ्य अवस्था थप जटिल हुने बताएपछि रोकिएको बताउनुभयो। 3 तहका सरकारमध्ये 2 तहको सरकार प्रतिपक्षी दलहरूकै नेतृत्वमा रहेको उल्लेख गर्नुहुँदै गृहमन्त्री गुरूङले नागरिकको मृत्युमा राजनीति नगर्न विपक्षी दलहरूसँग आग्रह गर्नुभयो।
हामीले हिजो अथक प्रयास गरेको प्लेन 3 एयरलाइन्स रेडी गरेको, पर्मिसनहरू लिनुपर्छ लिएकै हो, तर डक्टर्सहरूले स्टेबल राख्नु पर्यो, पेसेन्टलाई स्टेबली ट्रान्सफर गर्नु पर्यो। हामीले उहाँलाई लाँदै गर्दाखेरि केही गरी घटना घटिहाल्यो भने त हामीले त बचाउने उद्देश्यले गरिरह्यो हो नि त। डक्टर्सहरूको रेकमेन्डेसन त बुझ्नु पर्यो। त्यहाँ डक्टर्स एक्सपर्ट्सहरू, नेपालको विज्ञ डक्टर्सहरू सबै हामीले राखेको थियौँ त्यतिखेर, कुनै हालतमा बचाउनु पर्यो हामीले भनेर भनेको। तर त्यही पनि त्यो जिम्मेवारी कसको थियो? स्थानीय तह थियो। स्थानीय तहको सरकार कसको छ अहिले नेपाल, अहिले अहिले काठमाडौँमा? तपाईँहरू आफै भन्नुहोस्, स्थानीय सरकार कसको विल लक लगाएको कसले? हामीले भनिराख्नु पर्ने, अनि त्यो दोष पनि हामीले भोग्नु पर्ने। हामीले आफ्नो जिम्मेवारी निभाउँछौँ, जोसुकैले गरेको होस्, त्यसमा दोष लाउनु हामीलाई छैन। आफूले गर्नुपर्ने कर्तव्य, राज्यले गर्नुपर्ने कर्तव्य त यही त हो त, आफ्नो नागरिकलाई जसरी भए पनि बचाउनु पर्ने।
गृहमन्त्री गुरूङले गणेश नेपालीको मृत्यु प्रकरणको छानबिन गर्न प्रहरी नायब महानिरीक्षक गोविन्द थपलियाको संयोजकत्वमा 5 सदस्यीय छानबिन समिति गठन गरेको र 3 जना नगर प्रहरीलाई नियन्त्रणमा लिएको सदनलाई जानकारी गराउनुभयो। गृहमन्त्री गुरूङ समय लिएर संसदको रोस्टममा पुगेपछि शुरूमा केही बेर भावुक भई नबोलिकन रोस्टमबाट फर्किनु भएको थियो। यसअघि बैठकमा आकस्मिक समय लिएर मुगुका सांसद खड़क बहादुर शाहीले राज्यको गलत नीतिका कारण गणेश नेपालीले आत्मदाह गर्नुपर्ने अवस्था आएको भन्नुहुँदै जरिमाना बढ़ाउँदैमा कानून कार्यान्वयन हुन्छ भन्ने भ्रमबाट मुक्त हुन सरकारको ध्यान आकर्षण गराउनु भएको थियो। यस्तै आजको बैठकको शुरूमा पनि प्रतिपक्षी दलका सांसदहरूले प्रधानमन्त्री बालेन्द्र शाहले सीमाका सम्बन्धमा दिनुभएको अभिव्यक्ति सच्याउन र संसदको रेकर्डबाट हटाउन माग गर्दै उठेर विरोध जनाउनु भएको थियो। प्रतिनिधि सभाको अर्को बैठक आषाढ 30 गते मंगलबार बिहान 11 बजे बस्नेछ। राष्ट्रिय सभाको आजको बैठकमा सांसदहरूसँग प्रश्नोत्तरमा भाग लिँदै कृषि वन तथा पर्यावरण मन्त्री गीता चौधरीले जलवायु नीतिमा महिला, आदिवासी, जनजाति, मधेसी, दलित, उत्पीड़ित, अपाङ्गता भएका व्यक्ति र युवाहरूको समान सहभागिता र न्यायपूर्ण अधिकार सुनिश्चित गर्ने प्रतिबद्धता जनाउनु भएको छ। प्राकृतिक स्रोत व्यवस्थापन र निर्णय प्रक्रियामा महिला र विपन्न वर्गको अर्थपूर्ण सहभागिता नीतिमा समावेश गर्ने जानकारी दिँदै मन्त्री चौधरीले राष्ट्रिय अनुकूलन योजनामा पनि लैंगिक सहभागिता र समावेशता सहितका कार्यक्रमहरू तय गरिएको जानकारी दिनुभयो। त्यसै गरी महिला बाल बालिका लैंगिक तथा यौनिक अल्पसंख्यक र सामाजिक सुरक्षा मन्त्री सीता बादीले सरकारले मर्यादित महिनावारी प्रबन्ध सम्बन्धी विभिन्न कार्यक्रम सञ्चालन गर्न लागेको बताउनुभयो। सांसदहरूसँग प्रश्नोत्तरमा भाग लिँदै मन्त्री वादीले महिला तथा किशोरीमाथि महिनावारी भएका बेला गरिने छुवाछुतको अन्त गर्न सरकारले समयानुकूल कानूनी प्रबन्ध समेत गर्न लागेको जानकारी दिनुभयो। त्यसै गरी राष्ट्रिय समावेशी आयोगको आर्थिक वर्ष 2081-82 वार्षिक प्रतिवेदनमाथिको छलफलमा उठेका प्रश्नको जवाब दिँदै कानून न्याय तथा संसदीय मामिला मन्त्री शोभिता गौतमले संवैधानिक आयोगहरू कार्यपालिकाबाट भिन्न हुने भएकाले त्यसको जवाबदेहिता संसद र संसदीय समिति प्रति हुनुपर्ने विचार व्यक्त गर्नुभयो। मन्त्री गौतमले सरकार संवैधानिक आयोगले गरेका सिफारिश कार्यान्वयन गर्न तत्पर रहेको पनि प्रश्न पार्नुभयो। यसअघि बैठकको आकस्मिक र शून्य समयमा सांसदहरूले हिजो त्रिपुरेश्वरमा आत्मदाह प्रयास गरेका मुगुका गणेश नेपालीको उपचारका क्रममा निधन भएको घटनाको सत्य तथ्य छानबिन गरी दोषीलाई कड़ा कार्यवाही गर्न सरकारसँग माग गर्नुभएको थियो। राष्ट्रिय सभाको अर्को बैठक आगामी आषाढ 31 गते बुधवार अपरान्ह 1:15 बजे बस्नेछ। प्रधानमन्त्री बालेन्द्र शाहले ऊर्जा क्षेत्र नेपालको आर्थिक रूपान्तरण, रोजगारी सृजना, औद्योगिकरण र हरित विकासको महत्वपूर्ण आधार भएको बताउनु भएको छ। स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था इपानका पदाधिकारीहरूसँग आज सिंहदरबारमा भएको छलफलमा प्रधानमन्त्री शाहले नेपालको निर्यात व्यापारको प्रवर्धनमा पनि ऊर्जा क्षेत्रको उल्लेख भूमिका रहने बताउनुभयो। उहाँले नेपालमा ऊर्जा उत्पादन तथा प्रवर्धनका क्षेत्रमा आइपरेका समस्या, अवसर र चुनौती जस्ता क्षेत्रमा इपानले उठाएका विषयलाई नेपाल सरकारले गम्भीरतापूर्वक लिएको प्रश्न पार्नुभयो। सरकारले संघीय संसदमा सांसदहरूले उठाउने जन सरोकारका प्रश्न तथा समस्या समाधानको प्रगति सम्बन्धित सांसदलाई फोन गरेर जानकारी गराउने व्यवस्था कार्यान्वयनमा ल्याएको छ। प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालयमा आज विभिन्न मन्त्रालयसँगको समन्वयका लागि तोकिएका अधिकारीसँग भएको छलफलमा प्रधानमन्त्रीका राजनीतिक सल्लाहकार असीम शाहले त्यसको साप्ताहिक अनुगमन समेत मन्त्री परिषदको कार्यालयबाट गर्ने व्यवस्था गरिएको बताउनुभयो। सल्लाहकार शाहले दुवै संघीय संसदमा उठ्ने जनसरोकारका विषयलाई टिपोट र अभिलेखीकरणमा मात्र सीमित नराखी समाधानसम्म पुर्याउने गरी आजैदेखि सक्रिय रूपमा काम गर्न सम्बन्धित मन्त्रालयलाई आग्रह पनि गर्नुभयो। लुम्बिनी बौद्ध विश्वविद्यालयले आगामी आर्थिक वर्ष 2083-84 लागि 49,88,00,000 रूपैयाँ बराबरको बजेट, नीति तथा कार्यक्रम स्वीकृत गरेको छ। शिक्षा तथा खेलकुद मन्त्री एवं विश्वविद्यालयका सहकुलपति सस्मित पोखरेलको अध्यक्षतामा आज सिंहदरबारमा बसेको बैठकमा विश्वविद्यालयको आर्थिक तथा प्रशासनिक सुधारका विभिन्न कार्यक्रम, आन्तरिक आय वृद्धि र वित्तीय अनुशासनमा हासिल गरेको प्रगतिका बारेमा जानकारी गराइएको थियो। बैठकमा सहकुलपति एवं मन्त्री पोखरेलले विश्वविद्यालयले आफ्नो मूल उद्देश्य अनुसार बौद्ध शिक्षा, बौद्ध दर्शन र बौद्ध अध्ययनमा केन्द्रित भएर शैक्षिक कार्यक्रम सञ्चालन गर्नुपर्नेमा जोड़ दिनुभएको थियो। बैठकमा उपकुलपति डाक्टर मणिक रत्न साक्यले विश्वविद्यालयमा हाल 2,620 विद्यार्थी अध्ययनरत रहेको र विश्वविद्यालय अन्तर्गत 54 शैक्षिक कार्यक्रम सञ्चालनमा रहेको जानकारी गराउनु भएको थियो। शिक्षा तथा खेलकुद मन्त्रालयले ए लेभल, सीबीएसई, एसई र आईबीडीपी लगायत विदेशी शैक्षिक कार्यक्रम मन्त्रालयको अनुमति बिना सञ्चालन गर्ने शैक्षिक संस्थामाथि कार्यवाही गर्ने चेतावनी दिएको छ। गत बुधबारको मन्त्री परिषदले विदेशी सम्बन्धका नाममा सञ्चालन भइरहेका शैक्षिक कार्यक्रमको गुणस्तर सुधार तथा नियमनलाई थप प्रभावकारी बनाउन विदेशी शैक्षिक कार्यक्रम सञ्चालन र नियमन नियमावली 2083 स्वीकृत गरेसँगै मन्त्रालयले कानूनी व्यवस्था कार्यान्वयनमा कड़ाई गरेको हो। शिक्षा तथा खेलकुद मन्त्रालयका उपसचिव कृष्ण चन्द्र पोखरेलले केही शैक्षिक संस्थाले मन्त्रालयको अनुमति नलिई यस्ता कार्यक्रम सञ्चालन गरिरहेकाले कानूनी व्यवस्थाबारे पुनः जानकारी गराइएको बताउनुभयो। संघीय संसदका उपसभामुख र उपाध्यक्ष तथा सातै प्रदेशका उपसभामुखको दुई दिने राष्ट्रिय सम्मेलनले संघीय लोकतान्त्रिक शासन प्रणालीलाई थप प्रभावकारी बनाउन प्रतिबद्धता सहित वीरतामोड घोषणा पत्र 2083 जारी गर्दै सम्पन्न भएको छ। घोषणा पत्रले संघीय संसद र प्रदेशसभाका उपसभामुख र उपाध्यक्षको भूमिकालाई थप प्रभावकारी बनाउने, संसदका वार्षिक कार्यतालिका निर्माण तथा कार्यान्वयनलाई व्यवस्थित गर्ने र संसदीय समितिका प्रतिवेदन तथा निर्देशनको प्रभावकारी कार्यान्वयनमा जोड़ दिएको छ। समाचार रेडियो नेपालबाट सुन्दै हुनुहुन्छ। केही बेर विज्ञापन र सन्देश।
हेलो,
के गर्दैछौ?
हाम्रो बिहेको सपिङको लागि आएको नि बाबा मम्मीसँग।
ए हो र, अनि मेरो लागि के किन्दैछौ?
बाबा मम्मी यति हुनुहुन्छ के सोच्नुहुन्छ होला उहाँले। मलाई त कस्तो लाज लाग्छ, भरे राति बोलौँ न ल।
अहिले फ्री वाइफाई छ क्या अफिसमा, बुझ न, भरे कसरी गर्नु?
मेरो हुनेवाला श्रीमानज्यूलाई यति पनि थाहा छैन कि क्या हो? एनटीसी को अनलिमिटेड नाइट भोइस प्याक राति 10 बजे देखि बिहान 6 बजे सम्म।
अब रात तपाईको नेपाल टेलिकम राष्ट्रको संचार।
अब बाँकी समाचार। सरकारले दक्षिण पूर्वका कम्बोडिया, म्यानमार, लाओस र थाइल्याण्डको सीमा क्षेत्रबाट अनलाइन स्क्यामिङमा परेका 836 जना नेपालीको उद्धार गरिएको जनाएको छ। परराष्ट्र मन्त्रालयमा आज आयोजित नियमित प्रेस ब्रिफिङमा मन्त्रालयका प्रवक्ता लोक बहादुर पौडेलले कम्बोडियाबाट 709 जना, म्यानमारबाट 113 जना, लाओसबाट 8 जना र थाइल्याण्डबाट 6 जनाको उद्धार गरिएको जानकारी दिनुभयो। मन्त्रालयले नेपाली नागरिकलाई सहज, सरल र प्रभावकारी राहदानी सेवा उपलब्ध गराउने उद्देश्यले परराष्ट्र मन्त्रालय र मन्त्रालय अन्तर्गत रहेको राहदानी विभाग प्रतिबद्ध रहेको पनि जनाएको छ। सूचना तथा संचार मन्त्री डाक्टर विक्रम तिमिल सिन्हाले गोर्खापत्र संस्थान र सार्वजनिक सेवा प्रसारण संस्थाको बाँकी रहेको वार्षिक लेखा परीक्षण आगामी पुष मसान्तभित्र सम्पन्न गर्ने निर्देशन दिनुभएको छ। समयमा लेखा परीक्षण सम्पन्न नहुँदा सरकारी निकायको वित्तीय अनुशासन, सेवा प्रवाह र बजेट कार्यान्वयनमा प्रत्यक्ष असर परेको उल्लेख गर्नुहुँदै उहाँले सार्वजनिक संचार संस्थाहरूलाई उत्तरदायी र व्यवस्थित बनाउन लेखा परीक्षणलाई उच्च प्राथमिकतामा राख्न निर्देशन समेत दिनुभयो। सर्वोच्च अदालतमा आगामी साउन 1 गतेदेखि 11 गतेसम्म नियमित सुनवाई नहुने भएको छ। प्रत्येक नयाँ आर्थिक वर्षमा लगत सार्न नियमित सुनवाई रोक्ने अभ्यास हुँदै आएको हुनाले नियमित सुनवाई साउन 11 गतेबाट हुने सर्वोच्च अदालतका प्रवक्ता अर्जुन प्रसाद कोइरालाले जानकारी दिनुभयो। प्रवक्ता कोइरालाका अनुसार आगामी साउन 1 गतेदेखि 11 गतेसम्म भने बन्दी प्रत्यक्षीकरणका रिट निवेदनमा दर्ता तथा सुनवाई हुनेछ। पशुपति क्षेत्र विकास कोषले पशुपति क्षेत्रमा साउने सोमवारको तयारी शुरू गरेको छ। मन्दिरका मूल भट्ट भण्डारी, कोषका संचालक परिषदका सदस्यहरू तथा कोषका पदाधिकारीहरू बीच आगामी साउने सोमवार विशेष व्यवस्थापन तथा तयारीका लागि बैठक गरी तयारी शुरू गरेको हो। तयारी शुरू भोलि शनिबारदेखि प्रत्येक दिन बिहान पशुपति क्षेत्रमा सफाई गर्न शुरू गर्ने भएको छ। अब अन्तर्राष्ट्रिय समाचार। स्पेनको दक्षिणी आण्डलु सियाको अल्मेरिया प्रान्तको लस ग्यालाडोस क्षेत्रमा आग लागि हुँदा कम्तीमा 12 जनाको मृत्यु भएको छ। अण्डालुसियाको आपतकालीन सेवाले उच्च तापक्रम, कम आर्द्रता तथा तीव्र हावाले गर्दा जंगली आगो बेदार नगरपालिकामा द्रुत गतिमा फैलिँदा मानवीय क्षति भएको जनाएको छ। सरकारले आग लागेपछि चेतावनी जारी गरी प्रभावित क्षेत्र तथा नजिकका बासिन्दाहरूलाई सुरक्षित स्थानमा स्थानान्तरण गरेको जनाएको छ। अब आर्थिक समाचार।
मुगुको कर्मारोङ र छायानाथ रारा नगरपालिकामा बन्न लागेको 306 मेगावाट क्षमताको माथिल्लो मुगु कर्णाली जलविद्युत आयोजनाको प्रारम्भिक काम शुरू भएको छ। अर्ध जलाशय प्रकृतिको आयोजनाको उत्पादन अनुमति पत्रको प्रक्रिया अगाडि बढेको कम्पनीका प्रमुख कार्यकारी अधिकृत प्रवीण अर्यालले बताउनुभयो। आयोजनाको प्रारम्भिक काम सम्पन्न भएको र डिजाइन तथा हेडवर्क्स अध्ययन भइरहेको कम्पनीले जनाएको छ। आयोजनाबाट उत्पादित विद्युत 55 किलोमिटर लामो 400 केभी डबल सर्किट प्रसारण लाइन मार्फत फुकोट हब सब स्टेशनमा जोडिनेछ। आयोजनाको अनुमानित लागत करिब 55 अर्ब 33 करोड रुपियाँ रहेको र सन् 2033 सम्ममा व्यावसायिक विद्युत उत्पादन शुरू गर्ने लक्ष्य रहेको प्रमुख कार्यकारी अधिकृत अर्यालले बताउनुभयो। बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाले सड़क यातायात क्षेत्रका समस्या समाधान गर्न प्रचलित कानूनमा संशोधन गरी लगानीकर्ता र यात्रुमैत्री बनाउन आवश्यक रहेको बताउनु भएको छ। नारायणी यातायात व्यवसायी संघको 37औं वार्षिक सभामा मुख्यमन्त्री बानियाले सवारी चालक र सहचालकलाई सामाजिक सुरक्षा कोषमा आबद्ध गराउन यातायात व्यवसायीको इमानदार प्रयास आवश्यक रहेको पनि बताउनुभयो। कार्यक्रममा बागमती प्रदेशका श्रम रोजगार तथा यातायात मन्त्री जयराम थापाले सड़क यातायात क्षेत्रमा हुने आकस्मिक समस्याको समाधानका लागि सबै व्यवसायी र सवारी लगानीकर्ताको साझा प्रयास आवश्यक रहेको बताउनुभयो। चालू आर्थिक वर्षमा 40,000 भन्दा बढी विदेशी पर्यटकले विश्व प्रसिद्ध अन्नपूर्ण पदमार्गको भ्रमण गरेका छन्। यो संख्या अघिल्लो आर्थिक वर्षको तुलनामा करिब 1,500 बढी भएको अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना एक्यापले जनाएको छ। विदेशी पर्यटकको संख्या बढ़िरहेको पदमार्गमा वर्षायाम शुरू भएपछि भने पर्यटकको आवागमन घटेको छ। पर्यटकीय याममा दैनिक 500-600 जनासम्म विदेशी पर्यटक पुग्ने गरेको पदमार्गमा यति बेला दैनिक 10-15 जना मात्रै आउने गरेको एक्यापको पर्यटक जाँच तथा सूचना केन्द्रका प्रमुख भूपेन्द्र गुरुङले बताउनुभयो। यस्तै सुदूरपश्चिमको प्रमुख पर्यटकीय गन्तव्यको रूपमा रहेको शुक्लाफाटा राष्ट्रिय निकुञ्जमा पनि पर्यटकको संख्या बढेको छ। चालू आर्थिक वर्षमा 4,200 जना पर्यटकले राष्ट्रिय निकुञ्जको भ्रमण गरेका छन्। यो संख्या गत वर्षको भन्दा झण्डै 500 जनाले बढी भएको निकुञ्जका सूचना अधिकारी पुरूषोत्तम वाग्ले बताउनुभयो। शुक्लाफाटा राष्ट्रिय निकुञ्जमा बारसिंगा, पाटेबाघ, जंगली हात्ती, एकसिगे गैंडा, चितुवा, नीलगाई, जरायो, रतुवा लगायतका वन्यजन्तुको प्रत्यक्ष अवलोकनका लागि पर्यटकहरू पुग्ने गर्दछन्।
आर्थिक समाचारका साथ हुनुहुन्थ्यो केशव ढुङ्गाना। खेल समाचार अजय बमबाट।
स्पेन र बेल्जियम फिफा विश्वकपको सेमी फाइनलमा आफ्नो स्थान सुरक्षित गर्ने उद्देश्यका साथ अमेरिकाको लस एन्जेलसमा आम्ने सामने हुँदैछन्। अपराजित रहँदै क्वार्टर फाइनल पुगेका यी दुई टोली बीचको खेल राति 1:15 शुरू हुनेछ। राउण्ड अफ 32 अस्ट्रियालाई 3-0 सहज जित निकालेको स्पेनले राउण्ड अफ 16 पोर्चुगलमाथि 1-0 कठिन जित दर्ता गरेको थियो। त्यसपछि अन्तिम 32 खेलमा सेनेगल विरूद्ध उत्कृष्ट पुनर्गामन गर्दै अतिरिक्त समयमा 3-2 जित दर्ता गर्यो। त्यस लगत्तै मंगलबार भएको अन्तिम 16 खेलमा बेल्जियमले सह आयोजक अमेरिकालाई 4-1 फ्राकिलो अन्तरले पाखा लगाए। बेल्जियमले पछिल्ला 3 खेलमा 12 गोल गरिसकेको छ। बेल्जियमको अग्रपन्थी फर्ममा देखिए पनि स्पेनको डिफेन्सलाई तोड्न सहज हुने छैन। विश्वकपका 5 खेलमा स्पेनले कुनै पनि गोल बेहोरेको छैन। बेल्जियमले भने 5 गोल खाइसकेको छ। 2010 विश्वकप विजेता स्पेनका लागि बेल्जियम विरूद्धको यो खेल आफ्नो नयाँ पुस्ता इतिहास दोहोर्याउने पूर्ण रूपमा तयार छ भनी प्रमाणित गर्ने अवसर पनि हो। सन् 2010 विजेता स्पेन सन् 2014 टोली समूह चरणबाटै बाहिरिएको थियो भने 2018 र 2022 अन्तिम 16 घर फर्किएको थियो। सन् 2014 विश्वकपमा क्वार्टर फाइनलसम्म पुगेको बेल्जियम सन् 2018 विश्वकपमा तेस्रो बनेको थियो। सन् 2022 विश्वकपमा भने बेल्जियम समूह चरणबाट बाहिरिएको थियो। विश्वकपमा यी दुई टोली बीचको यो तेस्रो भेट हो। सन् 1986 क्वार्टर फाइनलमा निर्धारित समय 1-1 बराबरीपछि बेल्जियम पेनाल्टीमा जित निकाल्दै अगाडि बढेको थियो। त्यसको 4 वर्षपछि समूह चरणमा स्पेन 2-1 विजयी भएको थियो।
अब मौसम। आज राति कोशी, बागमती र गण्डकी प्रदेशको हिमाली भूभागका केही स्थान तथा लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशको हिमाली भूभागका थोरै स्थानमा मेघगर्जन, चट्याङ सहित मध्यम सम्मको वर्षा र हिमपातको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। अन्तमा यस प्रसारणका प्रमुख समाचार फेरि एकपटक। आत्मदाह गरेका गणेश नेपालीको मृत्यु प्रकरणको छानबिन गर्न 5-सदस्यीय समिति गठन। सरकार र आफ्नो नियतमाथि शंका नगर्न गृहमन्त्री सुदन गुरूङको सांसदहरूलाई आग्रह। ऊर्जा क्षेत्र नेपालको आर्थिक रूपान्तरण र हरित विकासको महत्वपूर्ण आधार भएको प्रधानमन्त्री बालेन्द्र शाहको भनाई। अनुमति बिना विदेशी शैक्षिक कार्यक्रम सञ्चालन गर्नेलाई कार्यवाही गर्ने शिक्षा तथा खेलकुद मन्त्रालयको चेतावनी। स्पेनमा आग लागीमा परि कम्तीमा 12 जनाको मृत्यु र फिफा विश्वकपको क्वार्टर फाइनलमा आज राति स्पेन र बेल्जियम प्रतिस्पर्धा गर्दै। यसका साथै राति 9 बजेको समाचार सक्यो। नमस्कार।